यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रायोल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्री पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सी चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। काभ्री पलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सड़क खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्री पलाञ्चोकका अनुसार मृतक 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। रोशी गाउँपालिका वड़ा नम्बर 7 की 34 वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वड़ा नम्बर 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वड़ा नम्बर 6 का 60 वर्षीय प्यारीमाया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्री पलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर 8 सुगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई आज दिउँसो सड़कबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएका र उनीहरूको धुलखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको, बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा संचारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
चुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, यसमा सबैभन्दा धेरै धन्यवाद चुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनु भएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ। कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पूँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालू खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालू खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सृजना गर्ने गरी भन्दा पनि ऋण बढ़ाउनेतर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिस्सा तलब भत्ता र अन्यमा खर्च हुने गरी आएको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सृजना गरेको विषयमा ध्यान आकर्षण गराउनुभयो। प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सांसद बदन कुमार भण्डारीले सभामुखसँग समय लिएर सवारी दुर्घटना न्यूनीकरण गर्न समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 1983-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको शेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। यस्तै सांसदहरूले सरकारले ल्याएको बजेटले गरीबीको रेखामुनिका नागरिकलाई सम्बोधन नगरेको, सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको, संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 1981-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो 1:15 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ। कैलालीको गोदावरीमा बाढ़ीमा परि दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढ़ाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले कानून निर्माणका सम्बन्धमा कानून मन्त्रालयले गरेका यस्ता छलफलले सरकारको कार्यक्षमता बढ़ाउने विश्वास व्यक्त गर्दै मन्त्रालयमा प्रतिस्थापन तथा नयाँ कानूनको आवश्यकता धेरै रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढ़िरहेको जानकारी गराउनुभयो। कानून मन्त्री गौतमले कानून निर्माण प्रक्रियालाई प्रभावकारी, समयबद्ध र गुणस्तरीय बनाउन मन्त्रालयहरूबीच समन्वय र पूर्व तयारी आवश्यक रहेकोमा जोड़ दिनुभयो। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
पोषणयुक्त खानेकुराहरू खान्छौँ, तरकारी उत्पादन गर्छौँ, आफू पनि खान्छौँ र प्लस आफ्ना छरछिमेकमा रहनुभएका अन्य व्यक्तिहरूले पनि यसै पोषणयुक्त खानेकुरा खुवाउनका लागि हामीले निरन्तर प्रयास गर्छौँ, अगाडि बढ्छौँ।
स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत।
अहिले हामीले चाहिँ राप्ती सुनारी गाउँपालिका एक र छका हजार दिनका आमाहरूसँग काम गर्छौँ, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम गर्छौँ।
मेलामा सहभागी आमा समूहका महिलाहरूले आफै उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घरती मगर:
हामी चाहिँ यो तरकारीहरू, गसेलहरू, यो ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छौँ। त्यो समूहमा आबद्ध महिलाहरूलाई चाहिँ यसरी सिकेर जसै आफ्नो खुट्टामा आफै उभिनेलाई, आत्मनिर्भर, आफूले पैसा कमाउनेलाई बन्नको लागि।
कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर छका वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा पोषणको समस्या देखिएको छ।
कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको अग्रसरतामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन तार हटाउन शुरू गरिएको छ। तार हटेपछि शहरी सुन्दरतामा वृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सड़क क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको ऊर्जा मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूटले शुक्रबार जारी गरेको विज्ञप्तीमा 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका करिब 1200 सहभागीहरूको बीचमा अध्ययन गरेको जनाइएको छ। अध्ययनका लागि सन् 2025 16 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढ़ेको चेतावनी दिएका छन्। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षा मन्त्री किम योन ह्युनलाई शुक्रबार 30 वर्षको जेल सजाय सुनाइएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। कश्मीरमा प्रहरी र आन्दोलनरत समूह बीचको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटिका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएको भए पनि विरोध प्रदर्शन जारी रहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड़ दिनुभएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सभा सेनापति अशोक राज सिग्देलले नेपाली नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजुक मध्ये 60% फरसोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरुजु रहेकोमा हालसम्म 40.28% फरसोट भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालयतर्फ पनि 56,00,00,000 बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फरसोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालू अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन व्यापार पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगहरूले कार्यवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बकौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौता रकम असुल उप गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1,00,00,000 भन्दा बढी बकौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको शुरूआतको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेजले गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाड़ीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह ए को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाड़ी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराती बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन प्रशासनले अनुरोध गरेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 6 मिलीमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलीमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1.2 मिलीमिटर। र दिपायलको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रेट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सी चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अध्ययन संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।